السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے۔ پروگرام ہے آپ کی دنیا، خبروں، تبصروں، تجزیوں اور خصوصی رپورٹوں پر یہ مشتمل پروگرام دو گھنٹے پر محیط ہے۔ پروڈیوسر ہیں فائزہ بخاری اور ایڈیٹر بہجت جلانی۔ اس پروگرام میں آپ سنتے ہیں دن بھر کی اہم خبریں، ٹاپ سٹوریز پر ماہرین کے تبصرے، تجزیے، اس کے علاوہ تعلیم، صحت اور کھیلوں پر خصوصی انٹرویوز، ساتھ ساتھ فیچر رپورٹس اور آپ کی کالز اس پروگرام کا حصہ ہوتی ہیں۔ سو پروگرام کا آغاز کرتے ہیں پاکستان اور جنوبی ایشیا سے اہم خبروں کی سرخیوں سے۔
بھارت نے کشمیر سے متعلق او آئی سی کی قرارداد مسترد کر دی۔ میں ہوں نئی دہلی سے سہیل انجم۔
شمالی وزیرستان میں فوجی کاروائیوں کے دوران گرفتار پانچ افراد کی رہائی۔ میں ہوں پشاور سے شمیم شاہد۔
اور امریکی خبر سان ادارہ رائٹرز کے مطابق امریکہ اس بارے میں معلومات حاصل کر رہا ہے کہ آیا پاکستان نے بھارت کے جنگی جہاز کو گرانے کے لیے امریکی ساختہ F-16 طیارے تو استعمال نہیں کیے ہیں۔ افغان طالبان کا کہنا ہے کہ امریکہ کے ساتھ جاری ان کے مذاکرات میں افغان جنگ بندی پر بات چیت نہیں ہو رہی ہے۔ صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ جوہری ہتھیاروں کی موجودگی میں شمالی کوریا کا اقتصادی مستقبل نظر نہیں آتا ہے۔ اور ایران کے شام میں موجود فوجی مفیر مبینہ طور پر یہاں پہ ایک نئی ملیشیا تشکیل دے رہے ہیں جو ان کی نگرانی میں کام کرے گی۔ اور اب ان خبروں کی تفصیل کی طرف چلتے ہیں۔ خبر کی ڈیٹیل آپ سنیں گے اور اس کے فوری بعد پھر انالیسس ہم لیں گے، یہ ہمارے پروگرام کا فارمیٹ ہے۔ سو سب سے پہلے بات کرتے ہیں نئی دلی سے اس رپورٹ کے اوپر، جہاں بھارت نے جموں کشمیر سے متعلق اسلامی تعاون کی تنظیم او آئی سی کی اس قرارداد کو مسترد کر دیا ہے، جس میں یہ اسلامی ممالک کی تنظیم ہے، جس میں مبینہ بھارتی دہشت گردی اور سیکیورٹی فورسز کی کارروائیوں کے دوران بڑے پیمانے پر لوگوں کے نابینا ہونے کا حوالہ دیا گیا تھا۔ بھارت کا کہنا ہے کہ یہ اس کا اندرونی معاملہ ہے۔ مزید تفصیلات نئی دلی سے سہیل انجم کی رپورٹ میں۔
بھارت نے او آئی سی کی قرارداد پر رد عمل ظاہر کرتے ہوئے کہا کہ اس کے الفاظ میں جموں و کشمیر بھارت کا ناگزیر حصہ ہے اور اس معاملے پر ہمارا موقف اٹل ہے اور سب کو معلوم ہے۔ وزارت خارجہ کے ترجمان رویش کمار نے اسے بھارت کا اندرونی معاملہ قرار دیا۔ تاہم انہوں نے افتتاحی اجلاس میں وزیر خارجہ سشما سوراج کو بطور مہمان اعزازی مدعو کیے جانے کو ایک تاریخی قدم قرار دیا اور اس کی ستائش کی۔ اس سے قبل پاکستان نے کہا تھا کہ او آئی سی قرارداد میں مسئلے کشمیر پر اس کے موقف کی حمایت کی گئی ہے۔ بھارتی عہدیداروں نے یہ کہتے ہوئے قرارداد میں بھارت کے حوالے کو ہلکا کرنے کی کوشش کی کہ ابوظہبی ڈکلیریشن میں، جو کہ اصل اعلامیہ ہے، نئی دہلی کا کوئی منفی حوالہ نہیں ہے۔ واضح رہے کہ کشمیر سے متعلق قرارداد میں انسانی حقوق کی خلاف ورزی کی بات کہی گئی ہے۔ ایک قرارداد میں عالمی سطح پر مسلم اقلیت کا ذکر کرتے ہوئے ایودھیا میں بابری مسجد کے مقام پر اس کی تعمیر نو کی بھارتی حکومت سے اپیل کی گئی ہے۔ سشما سوراج نے 1 مارچ کو اجلاس سے خطاب کیا تھا اور دہشت گردی کے خلاف متحدہ لڑائی کی اپیل کی تھی۔ پاکستانی وزیر خارجہ شاہ محمود قریشی نے سشما سوراج کو مدعو کیے جانے کے خلاف بطور احتجاج اجلاس میں شرکت نہیں کی۔ مشرق وسطی کے امور کے ماہر اور جامعہ ہمدرد نئی دہلی میں شعبہ اسلامک اسٹڈیز کے صدر پروفیسر اشتیاق دانش نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ کشمیر پر او آئی سی کا ایک دیرینہ موقف ہے۔
ہندوستان جو ہے بہت پہلے کوشش کیا تھا کہ اسے بھی جو او آئی سی کا ممبر ہونا چاہیے جب او آئی سی بننے کی تبھی، لیکن پاکستان کے اعتراض کی وجہ سے ہندوستان کو اس کا ممبر نہیں بنایا گیا تھا، اور اس کے بعد سے او آئی سی کا ایک کنسسٹنٹ اسٹینڈ رہا ہے کشمیر کے ایشو پر، جو پاکستان کو سپورٹ کرتا رہا ہے، یا جو پاکستان کا جو اس کے سلسلے میں نیریٹو ہے یا جو نقطۂ نظر ہے اسی کو جو ہے سپورٹ کرتا رہا ہے۔ اب ہندوستان وہاں جا کے راستے میں یہ چاہتا تھا کہ اس میں جو ہے لوگوں کو متاثر کر سکے۔
انہوں نے یہ بھی کہا کہ خلیجی ممالک نہ تو پاکستان کو نظر انداز کر سکتے ہیں اور نہ ہی بھارت کو،
اس لیے کہ گلف کے ممالک جو پاکستان کو ابھی جو ہے نظر انداز نہیں کر سکتے، ان کی سیکورٹی میں امریکہ کے ہتھیار اور پاکستان کے پرسنل جو بڑی اہمیت رکھتے ہیں وہ ہندوستان کو بھی نظر انداز نہیں کرنا چاہتے، اس لیے کہ یہ بزنس بارہ ہندوستان سے کرنا چاہتے ہیں، یہاں انویسٹ کرنا چاہتے ہیں، اور بھی دوسرے تعلقات ہیں جس کو وہ کرنا چاہتے ہیں، تو اب ایسی ہی بن رہی ہے، تجارت کی توجہ زیادہ بڑھ رہی ہے، تو دونوں میں وہ بیلنس کرنے کی کوشش کر رہے ہیں۔ کشمیر کے ایشو پہ وہ پاکستان کے ساتھ ہے، دہشت گردی کے ایشو پہ وہ ہندوستان کے ساتھ ہے، بیچ میں جب دونوں بولیں گے نا یہ کیا کہہ رہا تو وہ کہیں گے ٹھیک ہے ہم دونوں کے بیچ میں آتے ہیں میڈیٹ کروانا چاہتے ہیں۔ ایگزیکٹلی یہی پوزیشن کل ترکی نے لے لی ہے، انہوں نے کہہ دیا کہ ہم تیار ہیں ہندوستان اور पाकिस्तान के बीच में जो है टेंशन को दूर करने के लिए। कल जब ये लोग हिंदुस्तान कुछ कहेगा, पाकिस्तान कुछ कहेगा, एतराज करेगा, तो वो गल्फ के ममालिक भी, खलीजी ममालिक भी यही कहेंगे कि हम दोनों मुल्कों के दरमियान जो है ताल्लुक बेहतर कराने के लिए, मीडिएशन के लिए तैयार है, मुसावत कराने के।
दरअसना कांग्रेस ने ओआईसी की करारदाद के सिलसिले में हुकूमत पर सख्त नुक्ताचीनी की और ये इल्जाम आयद करते हुए कि मोदी हुकूमत की खारजा पॉलिसी नाकाम हो गई है, कहा कि वजीर आजम मोदी को इस बारे में मुल्क को जवाब देना चाहिए। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
सामिन, खबर आपने सुनी, डिटेल आपने सुनी, अब इस पर तजिया लेंगे, तबसरा लेंगे। हमारे साथ हैं मुश्ताक अहमद मीर साहब, फॉर्मर एम्बेसडर पाकिस्तान के, एक्सपर्ट हैं इंटरनेशनल अफेयर्स के, और भारत से हमें ज्वाइन किया है एन के सिंह साहब ने, सीनियर साफी हैं, तजियाकार हैं। सामिन, जैसा कि आप जानते हैं कि पाकिस्तान और भारत के दरमियान इस कशीदगी के माहौल में हमने गैर जानबदारी बरकरार रखने की भरपूर कोशिश की है और अपने पेशा वराना फ़राइज बिल्कुल गैर जानबदारी से अदा किए हैं और कोशिश की है कि महज जज्बातियत से ज़्यादा ऑब्जेक्टिविटी, उसके ऊपर हमारा फोकस रहे। सो इस सेगमेंट में भी हम उसी रेफरेंस में बात करेंगे। कोई सेन वॉइस दोनों अतराफ में हैं और जंग ऑफकोर्स किसी के फ़ायदे में नहीं है और इसको कोई जो पढ़े लिखे लोग हैं जो समझते हैं इसकी तबाहकारियों के असरात को जानते हैं वो उसको इनकरेज नहीं करते हैं। अब ये फोरम था जो कि ओआईसी का, ऑर्गेनाइजेशन ऑफ इस्लामिक कंट्रीज, यहां पे पाकिस्तान ने इसका बायकाट किया था क्योंकि भारत को बहसीत मुबसर उसमें मधु किया गया था और जो हालात या जो कशीदगी थी उसमें पाकिस्तान ने इनकार किया, लेकिन वहाँ ह्यूमन राइट्स के हवाले से जो करारदाद हुई सो भारत ने यकीनन उसके ऊपर अपना रिएक्शन दिया है और उस करारदाद को मुस्तरद किया है। लेकिन जैसे एक भारत से मुबसर ने कहा, उसी के गिर्द हमारा तजिया भी रहेगा। वो ये कहते हैं कि इस वक्त जो गल्फ ममालिक हैं, जो अरब ममालिक हैं, उनका किरदार बढ़ता हुआ नजर आता है, रीजन है, रीजन का वो हिस्सा है, बड़ी बड़ी इन्वेस्टमेंट्स का हिस्सा है। ताज़ा तरीन एग्जाम्पल भी अगर आप ले लें तो सऊदी वली अहद मोहम्मद बिन सलमान, उन्होंने $60 बिलियन भारत के अंदर इन्वेस्ट करने के मुआहदे किए हैं। पाकिस्तान के अंदर उसके हदूद अरबा और उसके हजम के मुताबिक $20 अरब बहुत खतीर रकम है। सो फिर आपने देखा कि इस कशीदगी में उनके फॉरेन मिनिस्टर ने दोनों ममालिक से बात भी की, खलीजी ममालिक के लीडर्स जो हैं वो भी पाकिस्तान और भारत के साथ रिपोर्टेडली रबते में हैं। तो क्या इनका कोई किरदार हो सकता है? जैसे कहा गया कि कश्मीर के इश्यू के ऊपर वो पाकिस्तान के मौकफ के साथ खड़े नजर आते हैं और दहशतगर्दी के मामले पे वो भारत के साथ खड़े नजर आते हैं, इसी के ऊपर एनालिसिस बेस करते हैं। मेहर साहब, आपकी राय, इस कॉन्फ्रेंस में पाकिस्तान को जाना चाहिए था, अगर नहीं गया तो इसका एलामिया भारत के लिए और फिर भारत का जवाब, उसके ऊपर आपका एनालिसिस चाहूंगा।
जी, मैं समझता हूँ कि जो प्रोटेस्ट किया है पाकिस्तान ने, पाकिस्तान की हुकूमत ने, वो बहुत वैलिड प्रोटेस्ट है और ये प्रोटेस्टेशन जो है ये आज की नहीं है बल्कि ये 1970 से शुरू हुई है जब से हिंदुस्तान ने कोशिश की है कि वो मुस्लिम माइनॉरिटी की वजह से जो कि बड़े लार्ज नंबर में है, 20 करोड़ लोग हैं, उसकी वजह से ओआईसी में एडमिशन हासिल कर सके, लेकिन पाकिस्तान ने उसको रिजिस्ट किया है और क्योंकि ऑर्गेनाइजेशन का नाम ही इस्लामिक ऑर्गेनाइजेशन है, इसमें माइनॉरिटी का कोई मेंशन नहीं है। जहाँ तक इस मीटिंग का ताल्लुक है, ये मीटिंग बड़ी क्रूशियल थी, बड़ी डिफिकल्ट थी और इसकी बैकग्राउंड में प्राइमरी कश्मीर के हालात थे जो आपने बहुत अच्छी तरह डिस्क्राइब किए और ये हमें कहने की जरूरत नहीं है, ये इंटरनेशनल मीडिया में भी आया है, रीजनल मीडिया में भी है, हिंदुस्तान के अखबार भी लिख रहे हैं, पाकिस्तान के अखबार भी लिख रहे हैं। जहाँ तक इसकी रेक्टिफिकेशन का ताल्लुक है, आप इजाजत दें तो मैं एक मिनट में कोशिश करता हूँ अपने सामीन को समझाने की। मैं शिमला एग्रीमेंट की नेगोशिएशन में इन्वॉल्व था बर्न में, स्विट्जरलैंड में, तो जो बेसिक कंडीशन स्विस गवर्नमेंट ने हमें एक्सप्लेन की थी वो ये था कि अगर पाकिस्तान LOC को परमानेंट लाइन ऑफ कंट्रोल एक्सेप्ट कर ले और ये कह दे कि कश्मीर की वजह से या LOC की वजह से आइंदा वो हिंदुस्तान से जंग नहीं करेगा तो शिमला एग्रीमेंट हो जाएगा। हमने वो कंडीशन एक्सेप्ट की, शिमला एग्रीमेंट भी है और 1974 में हमने शिमला एग्रीमेंट साइन किया उसके बाद हिंदुस्तान पाकिस्तान तकरीबन 10-15 साल बिल्कुल पीसफुल रहे, और खासतौर पर जब तक कांग्रेस की हुकूमत रही तो कोई वायलेशन नहीं हुई, और भुट्टो साहब की हुकूमत रही तो हमारी साइड से वायलेशन नहीं हुई। ये पहली दफा है तारीख में कि हिंदुस्तान की एयरफोर्स ने इंकर्शन की है, इनक्रेस की है और वायलेट किया है उस एग्रीमेंट को, जिसकी वजह से हिंदुस्तान पाकिस्तान में बड़ी मुश्किल से पीस आया था। तो मैं समझता हूँ पाकिस्तान का प्रोटेस्ट जायज है, और ये जो रेजोल्यूशन पास किया है कश्मीर पे ये बिल्कुल वैलिड है। ये हर मुस्लिम मास्क में 57 या 60 मुल्क हैं, जुमे के दिन फलस्तीन और कश्मीर के लिए के लोगों के लिए दुआ मांगी जाती है, और उसको कोई भी हुकूमत वक्त किसी भी मुल्क में किसी भी खत्ते में इग्नोर नहीं कर सकती।
जी हमारे साथ रहिएगा एन के सिंह साहब, आपका भी बेहद शुक्रिया, सीनियर साफी हैं तजयकार हैं। सिंह साहब, एक क्या ये बात इस एतबार से पॉजिटिव नहीं है कि जो खित्ते के मुल्क हैं उन्होंने महज फॉर्मेलिटीज में और बिलावजह लिहाज रखने के बजाय पाकिस्तान को उसके मुंह पे कहने लगे हैं कि दहशत गर्दी पे भारत के जो तहफ़ुज़ात हैं, जो कंसर्न्स हैं, उनको एड्रेस करें, और भारत से कहने लगे हैं आमने सामने बैठ के कि कश्मीर के अंदर जो ह्यूमन राइट्स वायलेशंस हैं उनको कंट्रोल किया जाए। सो इससे बहरहाल कोई रीजनल कॉमन इंटरेस्ट रखने वाले मुल्क, उनका दबाव या उनकी मीडिएशन या उनका किरदार आपको बढ़ता हुआ नजर आता है, और क्या ये बेहतर बात है, अच्छी बात है?
देखिए, आपने दो तीन बातें कही
जी।
पहले तो हम तफसील से इन बातों को जिस सीक्वेंस में आपने रखा है, दुश्वारी उससे आ रही है। कश्मीर एक मसला हो सकता है, इसमें कोई दो राय नहीं है। हाल के दौर में अगर हमारे 40-42 सेना के लोग अचानक मारे जाते हैं और पाकिस्तान की सरजमी से एक इदारा खड़ा होता है और वो कहता है जी मैंने किया है, लॉजिक में एक फैलसी होती है, सेलेक्टिव अप्रोप्रिएशन ऑफ फैक्ट्स। हमारे पाकिस्तान के जो इस समय बैठे हुए हैं नुमाइंदे, वो उस समय शिमला एग्रीमेंट में थे जैसा उन्होंने बताया
जी।
वहां भी यही दिक्कत है कि आप सेलेक्टिव अप्रोप्रिएशन ऑफ फैक्ट्स कर रहे हैं। शिमला एग्रीमेंट में कुछ और बातें थी, क्या पाकिस्तान ने उन सारे को मान लिया था? एक नहीं, 5 बातें ऐसी हैं जिसको कि पाकिस्तान ने उसी दिन से रिजेक्ट किया। दूसरी तरफ आइए, अभी हाल में क्यों ये बढ़ा? लगातार आपके यहां से, मतलब पाकिस्तान से लगातार टेररिज्म वहां से स्पॉन्सर किया जा रहा है। मुझे बहुत अच्छा लगता है कि OIC इस बात पे एक बहुत लंबी चर्चा करता कि इस्लामिक मुल्कों में बहबूदी कैसे लाई जाए, कैसे वहां की गुर्बत को खत्म किया जाए। लेकिन अगर वो होता तो शायद हिंदुस्तान भी उसमें मदद करता और सारे लोग मदद करते। लेकिन आपका इशू क्या है? एक तो इस्लामिक, जाहिर है कि इस्लामिक है तो आप एक रिलीजन के हिसाब से अपनी चीजों को तसव्वुर करेंगे, आपका परसेप्शन जो होगा वो उसी के हिसाब से होगा। लिहाजा आपने अचानक देखा और सेलेक्टिव अप्रोप्रिएशन ऑफ फैक्ट्स में चले गए, जैसा कि अभी बताया कि साहब हिंदुस्तान की फौजों ने एग्रेशन किया है। आप उसके पीछे 2 दिन पहले क्या हुआ था ये भूल गए, और वॉज इट रियली एन एग्रेशन? डू यू रियली टर्म विद पैरामीटर्स ऑफ डेफिनेशन ऑफ एग्रेशन, डज इट फॉल अंडर दैट? अगर आप वहां देखेंगे तो पता चलेगा कि कुछ ना करिए, आप हिंदुस्तान के मिनिस्ट्री ऑफ वजीर खारजा का जो स्टेटमेंट है उसको पढ़ लें, इस पर बड़ा क्लियर लिखा हुआ है कि हमारे यहां आके डिक्लेयर किया कि हमारे लोगों ने इनको मारा है, जिसमें कि एक फिदाई हिंदुस्तान का ही था, आप वहां ट्रेनिंग दे रहे हैं, और उसके बाद उसने मारा, उसके बाद जो हमने स्पेसिफिक नॉन सिविल प्योरली नॉन मिलिट्री एक हमने वो किया, अटैक किया, और आप जानते हैं कि नॉन मिलिट्री क्योंकि हमने सिर्फ उतने ही पे किया, आप उसको कहेंगे एग्रेशन है? तो ये बड़ा मुश्किल हो जाएगा। आपके F-16 उड़ते हैं, हमारा ये दावा है कि आप हमारे मिलिट्री इंस्टॉलेशंस को उड़ाने के लिए आए थे, तो आप उसको भूल जाएंगे? फर्स्ट ऑफेंडर का जो लॉजिक है, विच इज ए परवर्स लॉजिक ऑल ओवर द वर्ल्ड, फर्स्ट ऑफेंडर कौन है? और तब आप क्या करेंगे, सेलेक्टिवली अप्रोप्रिएट करेंगे इंसिडेंट को, आप कहेंगे साहब देखिए फला दिन जो हुआ था उसमें हिंदुस्तान ने एग्रेशन किया था। आप वो भूल जाएंगे कि यहां पे पुलवामा में जब 42 लोग मारे गए थे फिदायीन, तो वो कौन थे? और वो फिदायीन के अगले दिन जैश वहां से कहता है, न केवल उसका फोटो इशू करता है बल्कि ये भी एहतराम करता है कि नहीं साहब ये हमारे लोग थे, मैंने ये ऑपरेशन कराया है।
इसको आप भूल जाएं। मैं ये सवाल लेके जाता हूँ। वैसे मैं अगेन, ये चूंकि इस इशू पे तो बात हो ही रही है कि भारत का मौकफ क्या है जैश मोहम्मद के हवाले से और पुलवामा अटैक के बारे में जो वीडियोज जारी हुई है उसके ऊपर, लेकिन मैं तो आगे बढ़ने की बात कर रहा था कि कम अज कम ये अच्छी खबर है कि पिछले 24 घंटे में कोई बड़ा इंसिडेंट, खासतौर पर LOC के ऊपर भी कोई क्रॉस फायरिंग नहीं हुई है, पुरसकून एक रात वहां पर गुजरी है। और आगे का मंजरनामा क्या है जब बाकी दोस्त मुल्क मीडिएट करने लगे जिनका दोनों मुल्कों के साथ मफादात हैं, सुस्त हालात में बेहतरी आ सकती है या नहीं? लेकिन आपके सवाल को मैं जरा सामने रखता हूं और मुख्तसरन जवाब लेके फिर एक्चुअल मौजू पे हम आना चाहेंगे जो आज की डेवलपमेंट है उसके ऊपर। जी मेयर साहब,
छोटा समय आप। जी 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 मेरा है जी। ये बिल्कुल सही है कि वहां पे जो कुछ भी हो रहा है, कोई भी पड़ोसी मुल्क या खत्ते के तमाम जो वो है सूबे कंट्रीज हैं, कोई भी इसको एक्सेप्ट नहीं करेगा। और हर आदमी को यह तकलीफ है कि क्या हम पाकिस्तान जाते हैं, जिस खुलूस की शिद्दत से वहां के लोग मिलते हैं वो बेपनाह होता है, फिर यह दिक्कत क्यों है? लेकिन आप ये भूल जाते हैं कि आपने कितनी खूबसूरती से, आपका मतलब माफ कीजिएगा, मैं वॉइस ऑफ अमेरिका को नहीं कह रहा हूं, मैं पाकिस्तान को कह रहा हूं, कि आप ये भूल जाते हैं कि वहां पे टेररिज्म स्टेट पॉलिसी का हिस्सा है। आप ये भूल जाते हैं कि वहां पे आपके GDP का जो इस समय हार्डली 315 बिलियन है, उसका एक 3.8% आप खर्च करते हैं अपने हथियारों पे। और उससे बड़ी बात जो है, वहां पे एक फौजी इदारा जो है आपका, वो आपके पॉलिटिकल एस्टेब्लिशमेंट को कंट्रोल कर रहा है। ऐसे में वहां पे टेररिज्म एक स्टेट स्पॉन्सर्ड, और कैसे क्या है आप कि नहीं साहब ये हमारा नॉन स्टेट एक्टर्स हैं, जबकि हकीकत यह है कि नॉन स्टेट कतई नहीं है, वो प्योरली स्पॉन्सर्ड आर्मी एस्टेब्लिशमेंट।
आपका ये सबवर्जन है पाकिस्तान की एस्टेब्लिशमेंट, पाकिस्तान की आर्मी, ये कहती है कि यही वो ग्रुप है।
दरमियान कश्मीर तो छोड़िए, एक नॉर्मल रिलेशन पहले बने, कश्मीर तो बाद में डील होगा,
ठीक है,
नॉर्मल रिलेशन बने जिसमें डिस्ट्रस्ट ना हो। हम सब चाहते हैं कि वो पीस यहाँ पे खत्ते में बरकरार रहे, लेकिन किस तरह होगा आप बताइए कि इसको हम आगे बढ़े कैसे?
मैं ये सवाल लेके जाता हूँ कि आगे बढ़े कैसे मुश्ताक अहमद मेयर साहब से, लेकिन एक वजाहत उसमें पाकिस्तान के प्राइम मिनिस्टर ने, पाकिस्तान की मिलिट्री ने, वो ये कहते हैं कि ये वो ग्रुप्स हैं जिन्होंने कमोबेश 70,000 पाकिस्तानी अफराद को मारा है पिछले 2 अशरों में, 17 से 18 सालों के अंदर। सो ये ग्रुप्स जो है ऑलरेडी, इनकी वो कहते हैं इनका कोई मजहब नहीं है, इनकी कोई नेशनलिटी नहीं है, इनकी कोई एफिलिएशन नहीं है, इनका मजहब दहशत गर्दी है, और ये पाकिस्तान को भी हिट कर रहे हैं, और अगर ये वहां पर भी जाके करते हैं तो हमें डोजियर दिए जाएं, हम इनके खिलाफ कार्रवाई करते हैं। जितने मेहर साहब, अब जरा इस चीज को पहले रिस्पॉन्ड कीजिएगा, वाकई जैसे जैश मोहम्मद है वहां पे वाकया हुआ, वीडियो जारी हो गई पाकिस्तान से, वाकई की उसका स्टेटमेंट जारी हो गया, बेस करते हैं वो पाकिस्तान के अंदर, सो पाकिस्तान को इन चीजों से क्या कहना चाहिए, खलासी तो चाहिए होगी ना, कि जब भी कोई वाकया हो नजरें वहां पे जाती हैं, इल्जाम यही होते हैं कि ये नॉन स्टेट एक्टर्स हैं और इनको कहीं ना कहीं से मदद आ रही है, सो इस परसेप्शन को कैसे बदला जाए?
ये आपका बहुत वैलिड पॉइंट है, लेकिन मैं इसे नेगेट करना चाह रहा हूँ। मैं ये एक तो ये जो ग्रुप्स की बात करते हैं ना, इसका भी मुझे बहुत एक्सपीरियंस है। मैंने 5 साल अल्जीरिया में गुजारे हैं और मैंने देखा क्या होता है। ये चाइना में है, ये रशिया में है, ये अफगानिस्तान में है, ये सेंट्रल एशिया में है, हिंदुस्तान में है, नेपाल में है, भूटान में है, छोड़ी इन बातों का, इन ग्रुप्स को जो नॉन स्टेट एक्टर्स हैं इनको लोकल गवर्नमेंट्स में डील करना है, चाहे पाकिस्तान हो चाहे हिंदुस्तान हो। मेरे दोस्त जो शोर मचा रहे हैं, मैं उन्हें अश्योर कराना चाह रहा हूँ कि पुलवामा का जो एक्सीडेंट है वो पाकिस्तान की किसी ऑर्गेनाइजेशन ने नहीं किया, वो उनके अपने यूथ ने किया है। खुदा के लिए समझने की कोशिश कीजिएगा कि कश्मीर वैली जो है वो एक पॉलिटिकल एजुकेशन की रद में आई हुई है और वहाँ इस किस्म के एक्सीडेंट्स होंगे। पाकिस्तान से ट्रक भर के लोगों का या अफ्रीका नहीं जाएगा, ये इनको वहीं पे कंट्रोल करना पड़ेगा। दूसरी बात ये है, बहुत इंपॉर्टेंट बात ये है कि हिंदुस्तान बहुत बड़ा मुल्क है, पाकिस्तान बहुत बड़ा मुल्क है, इनकी गवर्नमेंट को चाहिए कि सिविल सोसाइटी को चाहिए, इनकी सर्विसमैन को चाहिए कि मिलकर बैठे और इसका सोल्यूशन ढूंढे। ये चूंकि इलेक्शन हो रहे हैं हिंदुस्तान में, तो हम थोड़ी सी कंसेशन देते हैं कि पाकिस्तान को एज ए व्हिपिंग बॉय इस्तेमाल किया जाए और पाकिस्तान के नाम पे वोट हासिल किए जाए, लेकिन अप्रैल में इलेक्शन खत्म हो जाएंगे तो फिर हिंदुस्तान का क्या बनेगा। और तीसरी बात मैं रिएट्रेट करना चाह रहा हूँ कि जो नई हुकूमत आई है इमरान खान की और ये जो बाजवा साहब चीफ ऑफ आर्मी स्टाफ हैं, इनकी कमिटमेंट है कि पाकिस्तान के अंदर हम हर कीमत पे पीस लाएंगे। हम भी चीन की तरह पीस तो लेना चाहते हैं, हिंदुस्तान की तरह प्रोग्रेस करना चाहते हैं, वियतनाम की तरह रिलेशन करना चाहते हैं, और वो नहीं होगी अगर ये ग्रुप्स होंगे। तो ये जो ग्रुप्स की बात है, ये एक रीजनल प्रॉब्लम है, ये एक लोकल प्रॉब्लम है, लेकिन जो हुकूमत उसकी रिस्पॉन्सिबिलिटी है, मैं समझता हूँ पाकिस्तान के अंदर सिविल सोसाइटी की भी कमिटमेंट है, एस्टैब्लिशमेंट की भी कमिटमेंट है, मेरी भी कमिटमेंट है, आपकी भी है कि यहाँ पे इन ग्रुप्स को खत्म किया जाए।
जी, हमें इससे पहले कि अगले सेगमेंट पे जाएं, ब्रिगेडियर इमरान मलिक साहब ने हमें ज्वाइन किया है, मुमताज डिफेंस एनालिस्ट हैं पाकिस्तान से। ब्रिगेडियर साहब, मुख्तसरन पहले इस सेगमेंट पे कमेंट्स दीजिएगा। हम बात कर रहे हैं ओआईसी के इजलास के पस मंजर में, हमने ये बात की है कि वो एनालिस्ट ये कह रहे हैं कि कम से कम एक स्ट्रेट फॉरवर्ड मैसेज ये आ रहा है कि अगर टेररिज्म की बात हो तो वो पाकिस्तान से कहते हैं कि आप भारत के कंसर्न दूर करें, भले वो पाकिस्तान के दोस्त मुल्क हैं। अगर कश्मीर में ह्यूमन राइट्स की बात हो तो वो भारत से कह रही हैं अब कि वो उनकी तरफ देखें, अगरचे भारत ने उस करारदाद को मुस्तरद किया है। सो ये जो रीजनल कंट्रीज हैं, मैं बड़े मुल्कों की चाइना और रशिया की बात नहीं कर रहा, मैं गल्फ कंट्रीज की बात कर रहा हूँ जिनके पास रिसोर्सेज हैं और जो इन्वेस्ट कर रहे हैं पाकिस्तान और भारत दोनों के अंदर, लिहाजा वो स्टेक होल्डर बनते हुए नजर आते हैं। सो इन मुल्कों का कोई किरदार है पीस इनिशिएटिव के अंदर, हालात बेहतर करने के अंदर दोनों मुल्कों में?
देखिए, आपने बहुत अच्छी बात की। देखिए, पाकिस्तान और हिंदुस्तान का जो मसला है वो यही है। बुनियादी तौर पर हिंदुस्तान जो है वो पाकिस्तान के साथ जो बायलैटरल रिलेशन हैं उसमें वो किसी किस्म की आर्बिट्रेशन या मीडिएशन को वो एक्सेप्ट नहीं करता है, चाहे कश्मीर का इशू हो या कोई और मामला हो। वो चाहते हैं कि इसको हम बायलैटरली डिस्कस करेंगे। अब शिमला एग्रीमेंट जो है ये 1972 में हुआ था और जिसके तहत पाकिस्तान और हिंदुस्तान ने मिलकर कश्मीर के मामले के ऊपर बातचीत करनी थी और उसको रिजॉल्व करना था। आज तक कोई मानी के बात कश्मीर के ऊपर नहीं हुई। तो वो इस बायलैटरलिज्म को जो है पाकिस्तान और हिंदुस्तान के बीच में एक वो इशू बनाकर और एक वो घोसला बनाकर उन्होंने कभी भी कोई बात नहीं की। तो मेरे ख्याल में गल्फ कंट्रीज का जो अभी पॉइंट ऑफ व्यू है या उनका जो एटीट्यूड है टुवर्ड्स सब कॉन्टिनेंट बिल्कुल सही है। उन्होंने पाकिस्तान में बहुत इन्वेस्टमेंट अनाउंस किए हैं, उन्होंने हिंदुस्तान में बहुत इन्वेस्टमेंट अनाउंस किए, खासतौर पर सऊदी अरब और यूएई में। इसके अलावा चाइना की इन्वेस्टमेंट पाकिस्तान में आ रही है सीपैक के थ्रू और बाकी ममालिक भी आ रहे हैं। अब जब इस पूरे रीजन में जंग के साए मंडलाएंगे, जाहिर बात है वो इन्वेस्टमेंट भाग जाएंगे और वो लोग फिक्रमंद होंगे अपने इन्वेस्टमेंट के लिए। तो इसलिए मेरे ख्याल में उनका इंटरेस्ट इसमें लेना लाजमी है, जरूरी है, और हिंदुस्तान को भी अपनी जो सोच है उसको बदलना पड़ेगा और इनको एक्सेप्ट करना पड़ेगा। एक मैं बात यहाँ पर और करना चाहता हूँ अगर आप इजाजत दें
जी, प्लीज।
कि हर मरतबा पाकिस्तान के ऊपर ये इल्जाम ठहराया जाता है कि पाकिस्तान की तरफ से टेररिज्म जो है वो हिंदुस्तान में जा रही है। ये आज है, दिस इज ओनली हाफ ऑफ द प्रॉब्लम। क्या आज तक आपने या आपके जो बाकी मेहमान हैं, बाकी दुनिया जो है, उन्होंने वो टेररिस्ट अटैक नहीं देखा जो पाकिस्तान में अफगानिस्तान और ईरान से आ रहे हैं? जो कुलभूषण यादव जो क्या बाहर में बैठकर पाकिस्तान के खिलाफ कर रहा था बलोचिस्तान और कराची में, जो तहरीक तालिबान पाकिस्तान और जो जमात उल अहरार और आईएस जो है वो अफगानिस्तान से पाकिस्तान में कर रहे हैं, और जिनकी पुश पनाही जो है वो रॉ और एनडीएस कर रहे हैं और बाकी वेस्टर्न इंटेलिजेंस एजेंसीज कर रही हैं। तो अगर आप चाहते हैं कि पाकिस्तान इसके ऊपर कोई अमल करे, तो मेरे ख्याल में जो बड़ी कुवतें हैं और जो रीजनल कंट्रीज जो हैं, इनको एक बैलेंस्ड अनबायस्ड और बिल्कुल न्यूट्रल किस्म का एक रोल अदा करना पड़ेगा, एक ऑनेस्ट ब्रोकर का, फिर ये मामला हल होगा। हर चीज का इल्जाम पाकिस्तान पर डालने से कुछ भी नहीं होगा।
जी, हमारे तीनों पैनलिस्ट से रिक्वेस्ट है हमारे साथ रहिएगा, चंद सेकंड की ब्रेक के बाद वापस आते हैं और बात करते हैं कि एलओसी के ऊपर काफी दिनों की कशीदगी के बाद एक पुरम दिन गुजरा है। एलओसी के ऊपर आमतौर पर दोनों अतराफ के जो लोग हैं, जो शहरी हैं, जो शहरी आबादियां हैं और यहाँ तक के जो मिलिट्री मैन हैं, उनके ऊपर क्या गुजरती है ये हम जायजा लेंगे और इस एक दिन के पीछे से क्या कोई बड़ी उम्मीद बांधी जा सकती है, एक ब्रेक के बाद।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी। पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की ID है www.facebook.com/voaurdu। ताज़ा तरीन खबरों के लिए देखिए हमारे फेसबुक लाइव बुलेटिन।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और प्रोग्राम है हमारा आपकी दुनिया। दो घंटे का ये प्रोग्राम जिसमें ताज़ा तरीन खबरें और टॉप स्टोरीज के ऊपर हमारे पैनलिस्ट के तब से तजिए आप सुनते हैं और इसके अलावा मुख्तलिफ सेगमेंट्स इसका हिस्सा हैं। प्रोड्यूसर हैं हमारे साथ फायजा बुखारी, एडिटर बहजत जिलानी, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे लाइन ऑफ कंट्रोल के ऊपर, यानी सरहद, और खासतौर पर पाकिस्तान और भारत जैसे जोहरी ममालिक जिनके दरमियान पिछले कई दिनों से कशीदगी चल रही है। खासतौर पर कशीदगी में इजाफा पुलवामा हमलों के बाद हुआ है और फिर लाइन ऑफ कंट्रोल के ऊपर दोनों अतराफ से हैवी बम्बार्टमेंट जो है वो हुई है, कई एक शहरियों की हलाकत भी हुई है। लेकिन वहाँ से हमारे रोशन मुगल ये बता रहे हैं कि एक दिन जो है वो वहाँ पर पुरअमन गुजरा है LOC के ऊपर। सो देखेंगे कि एक क्वाइट डे था इन दिनों में, लोग ये नकल मकानी भी कर रहे हैं, महफूज जगहों पे जा रही हैं। उनकी रिपोर्ट सुनते हैं और फिर अपने पैनलिस्ट से राय लेते हैं कि LOCs के ऊपर किस तरह की जिंदगी होती है।
मुतनाज़ा कश्मीर को तकसीम करने वाली जंग बंदी लकीर पर दो रोज से आर्जी फायर बंदी जारी है। इस दौरान मजीद दर्जनों खानदान सर्दी देहात से नकल मकानी करके महफूज मकाम पर मुंतकिल हो रहे हैं। चकोटी सेक्टर के सर्दी देहात से घर बार छोड़कर LOC मुतासीन कैंप हटिया बाला में पहुंचने वालों ने वॉइस ऑफ अमेरिका को बताया।
लेक के अंदर लोग खौफ और आस से डरे हुए हैं, रोड बंद है मुकम्मल तौर पे। फॉक्स 3 से आगे तकरीबन बिल्कुल सड़क बंद आज 3 माह से। खुराक की भी कमी है, मेडिसिन की भी बिल्कुल कमी है। परसों DHO साहब से हमने फास्ट एड का सामान लेकर थोड़ा बहुत भेजा है, वहाँ पे कोई सहूलत मौजूद नहीं है। उसके बाद मकान तबाह हुए हैं लोगों के, लोग ऐसे इतना एक खौफ और आस में कि नकल मकानी करने के चक्कर में मगर रास्ते ही नहीं है, बिल्कुल रास्ते बंद हैं वहाँ पे।
हमारे इलाके में वाछाम में बहुत छितरियाँ के मकाम पे आंधी धुंध फायर हुई, जिसकी वजह से आवाम खौफ और रियासत में है। तो अभी उस हवाले से हमारे जो फायर ना पे आवाम परेशान हाल होने की वजह से
जंग बंदी लाइन के मुतासरीन के लिए सरहदी ज़िला हटिया बाला में कायम कैंप के इंचार्ज राजा तारक रंड ने वॉइस ऑफ अमरीका को बताया के कशीदा सूरत हाल के पेश नज़र मजीद खानदान सरहदी देहात से घर बार छोड़कर पीछे आ रहे हैं।
अब मजीद लोग आ रहे हैं, ये यूनिवर्सिटी कैंपस है, यहाँ कल से क्लासों का भी इजरा हो रहा है, मुकम्मल दरसो तदरीस का सिस्टम जारी है। तो अब हमें मजबूरन दूसरी किसी जगह उसको कैंप को मतलब एक और कैंप लगाना पड़ेगा, इसलिए कि हमारे पास आए रोज नाबला, हर वक्त नाबला मतलब लोग आ रहे हैं।
पाकिस्तान के जेर इंतज़ाम कश्मीर की हुकूमत का कहना है कि 7 लाख से ज़ायद अफराद जंग बंदी लाइन के करीबी इलाकों में आबाद हैं, जो हद बंदी लाइन पार से होने वाली गोलाबारी के बायस मुतासर हो सकते हैं। 24 फरवरी को भारतीय फजाइया की तरफ से बालाकोट पर हमले के रद्द अमल में पाकिस्तान की फजाइया की तरफ से भारत के 2 जंगी त्यारे मार गिराए जाने के बाद जंग बंदी लाइन पर दोनों ममालक की अफवाज के दरमियान मुख्तलिफ सेक्टरों में शदीद झड़पें हो रही हैं, जिसकी वजह से हद मुतारका के दोनों अतराफ सिविलियन और फौजी मौत का शिकार हुए हैं। रोशन मुगल, वॉइस ऑफ अमरीका, मुजफ्फराबाद।
जी, हमारे पैनलिस्ट ने ये रिपोर्ट सुनी और जिस बात को हम बार बार बावर करा रहे हैं उसे अंदाज़ा होगा कि किस गैर जानबदारी से हालात को बयान किया जाता है। और उसी तरह के हम तबसरे तजियों में भी जाते हैं कि जितना ऑब्जेक्टिविटी की तरफ हम रहें वही बेहतर है और हमारे लोगों को असल में इश्यूज़ समझना आ जाए और जंग के जो असरात हैं उससे भी अगर वो वाकिफ हो जाएं। जैसे आज एक रिपोर्ट चल रही थी, उसमें कह रहे थे कम अज़ कम अगर इंडिया और भारत के दरमियान खुदा ना खास्ता ये जंग होती है और न्यूक्लियर वेपन्स यूज़ हो जाते हैं तो इसमें 1-2 सैकड़ों हज़ारों या लाखों नहीं करोड़ों में इंसानी ज़िंदगियां जो हैं वो ख़त्म हो सकती हैं। ये एक एनालिसिस चल रहे थे इसके ऊपर। NK सिंह साहब, बहुत शुक्रिया आपका। आप हमें ज़रा ये बताइएगा कि LOC के ऊपर 2 दिन से एक आर्जी जंग बंदी है, क्या हो कि इसमें तौसी हो और उसके ऊपर LOC के ऊपर भले दोनों तरफ के फ़ौजी हों, जवान खड़े हों, लाइफ उनकी भी बहुत अहम है। सिविलियंस तो ख़ासतौर पर उनको प्रोटेक्ट करना वो तो जंगी असूलों में भी आता है। सो LOC को اور اس فائر بندی کو جو ایک اگریشن ہے اس کو کیسے روکا جا سکتا ہے, کیسے کنٹرول کیا جا سکتا ہے؟
مجھے جو جتنا میں سمجھ پایا ہوں ہندوستان پاکستان کے درمیان جو یہ سب کچھ ہے, جتنا میں سمجھ پایا ہوں, ایک بار ذرا سا غور کریں اور ہم دونوں کچھ دنوں کے لیے کچھ چیزیں بھول جائیں. فار ایگزامپل ایک کوئی 10 سال کا ہم ایک چھوٹا سا پیریڈ لیتے ہیں اور 10 سال ہم کشمیر بھول جائے, وہ یہ بھی بھول جائے کہ ہمارے اس پاکستان کے سائڈ میں جو کشمیر ہے وہاں کیا ہو رہا ہے, ہم دونوں یہ بھول جاتے ہیں اور دونوں اس بات پہ کیوں نہ مبتلا ہوں کہ آئیے صاحب ڈیولپمنٹ کر کے دیکھتے ہیں. آپ ذرا سوچئے ہیومن ڈیولپمنٹ انڈیکس پہ آج پاکستان کہاں کھڑا ہے. لٹریسی ریٹ دیکھ لیجئے 62% ہے, آپ کے ہاں کچھ بھی پیدا نہیں ہو رہا ہے. اور ابھی جو آپ نے سودا کیا ہے, وہ سوری جو ایگریمنٹ کیا ہے, وہ ایگریمنٹ ایم او یو ہے $20 billion کا. ہمارے یہاں $40 billion کے پروجیکٹ آئے ہیں, دونوں میں بہت انتر ہے. وہ صرف ایم او یو ہوا ہے اس لیے کہ وہاں کے حالات ایسے نہیں ہیں کہ کوئی بھی باہر ملک سے آ کے انویسٹمنٹ کرے. وجہ کیا ہے, آپ دیکھ رہے ہیں کہ 20 سال سے تحریک طالبان پاکستان بیت اللہ محسود سے آج تک وہ جو ایریا فاٹا کا ایریا ہے اس میں جس طرح سے ہیومن رائٹس کا وائلیشن ہوتا ہے, آپ کبھی وہاں جائیں اور دیکھیں تو حالات سمجھ میں آئیں گے کہ کیا حالت ہے. اور لڑکیاں پڑھتی نہیں ہیں وہاں پہ, پڑھنے کا کوئی ووٹ نہیں ہے. تو ایسے میں ہم دونوں کیوں نہ ایک بار بیٹھیں, اس بات پہ بیٹھیں, چھوڑ دیں کشمیر کچھ دن کے لیے, ہم ادھر کا چھوڑ دیتے ہیں آپ ادھر کا چھوڑیں, آئیے بیٹھ کے کہ ڈیولپمنٹ پیرامیٹر پہ کیوں نہ ہم لوگ اس کو لے جائیں اور دونوں طرف کی کشمیر کو بھی لے جائیں. اور جب 10 سال ہم دیکھیں گے کہ ڈیولپمنٹ کا مزہ کیا ہے اور ڈیولپمنٹ سے ہیومن
اور لوگوں کو زندگی سے محبت کرنا پہلے سکھائیں, لوگوں کے لیے زندگی خوبصورت بنائیں
گے, تو شاید کشمیر ہم دونوں بھول جائیں گے اور تب اس پہ لگیں گے کہ نہیں ہمارا کشمیر اور آپ کا کشمیر دونوں بہبودی میں, دونوں کی بہبودی کیسے ہو اس پہ لگیں. اب ایک چیز ہم اور کہنا چاہیں گے, ابھی جو اب تبصرہ ہو رہا تھا, دیکھیے پیراڈاکسیکل ہے, دو آپ دو وہ لے لیجیے لوجیکل پریمائسز. ایک طرف ہے کہ صاحب کشمیر ہے لہذا وہاں پہ ٹیررزم ہے کیونکہ کشمیر آپ نے غلط رکھا ہے, مان لیجئے کہ ہم یہ لاجک لے لیں. تب آپ دوسرا دیتے ہیں کہ نہیں صاحب پاکستان بھی تو اس سے فاصلہ ہوا ہے, پاکستان بھی تو اس سے اسی طرح سے شکار ہے ٹیررزم کا جتنا باقی لوگ ہیں. پاکستان ٹیررزم کا شکار کیوں ہے, اس کا کارن ہے یہ کشمیر جب جو ایشو آپ نے پیدا کیا اس کی وجہ سے وہاں پہ یہ لوگ پنپے, یہاں پہ وہاں پہ پنپے, فدائین بنائے انہوں نے, ادارے جو بنائے اس ایجوکیشن انسٹیٹیوشن کو انہوں نے فدائین کا وہ دے دیا, ایک ٹریننگ اسکول دے دیا. نتیجہ یہ ہوا کہ آپ تھوڑا سا اس لوجک میں جھانک کے دیکھیں تو آپ کو سمجھ میں آئے گا کہ کشمیر کی وجہ سے فدائین نہیں ہے دراصل. اور دوسرا یہ کہنا کہ نہیں آتنکوادیوں کا کوئی اس کا دیش نہیں, دہشت گردوں کا کوئی دھرم نہیں ہوتا ہے, کوئی ریلیجن نہیں ہوتا ہے, یہ غلط.
اچھا سنگھ صاحب میں ایک سوال, ایک کاؤنٹر کوشچن کرنا چاہتا ہوں. آپ نے اگر آپ نے یقیناً پاکستان کے اندر جو پچھلے 20 سال سے ملیٹنسی ہے اس کے اوپر نظر رکھی ہوگی, پاکستان کے ملٹری پوسٹ تک کو انہوں نے اٹیک کیا ہے, پاکستان کی ملٹری انسٹالیشن شہروں کے اندر ہیں, سو وہاں پہ دہشت گردوں نے آ کے حملے کیے ہیں. سو اگر ان کو پاکستان کی اسٹیٹ سے یا ملٹری انسٹیٹیوشن سے اگر وہ مدد ہوتی, یہی وہ گروپ ہیں جن کو پاکستان نے بین کیا ہوا ہے, سو وہ پھر پاکستان کی فوج کو پاکستان کے لیفٹیننٹ جنرل لیول کے لوگوں کے اوپر انہوں نے اٹیک کیے ہیں. سو وہ
بڑا اچھا سوال کیا, بہت دن سے میں چاہ رہا تھا کہ اس کا جواب دوں. آپ ایک چیز دیکھیے, جب آپ انہیں گرو کرتے ہیں نا تو ان میں کوئی مورل فائبرز نہیں ہوتے ہیں اور تب آپ کمرشیل ہو جاتے ہیں. آج پاکستان کی آرمی کم سے کم 39 آرگنائزیشنز کمرشیل چلا رہی ہے, وہاں پہ زمین کی خرید فروخت میں پوری طرح مبتلا ہے. جس ایشو آرام سے وہاں کے لیفٹیننٹ جنرل چھوڑیے آپ کے میجر جنرل اور بریگیڈیئرز رہتے ہیں. تو نتیجہ یہ ہوا کہ وہ ٹریڈ وار ہو گیا. دراصل یہ جو آپ نے دیکھا کہ انہوں نے حملہ کیا اور نیوکلیئر اسٹیبلشمنٹ پہ بھی کیا تھا, کیونکہ آپ نے اتنا زیادہ ان کو پیدا کر دیا ہے کہ اب وہ آپس میں لڑیں گے, وہ آپ سے لڑیں گے, مطلب کہ اپنے پیدا کرنے والے سے ہی لڑیں گے. یہ مشکل میں اسی لیے چنتا کر رہا ہوں پاکستان کو دیکھ کے. مجھے کبھی لگتا ہے کہ کاش وہ دن آ جاتا جب ہم لوگ ایک دم سے جا کے گلے ملتے اور کہتے کہ نہیں صاحب اور دیکھتے ہیں, ہمارے یہاں پڑھنے آؤ, ہم آپ کے یہاں پڑھنے آتے ہیں, مجھے اردو سے بہت وہ ہے, محبت ہے, میں چاہتا ہوں کہ وہاں جاؤں, وہاں بیٹھ کے دو چار سال پڑھوں. بس مشکل یہ ہے کہ آپ نے غلطی سے ان کو پالا, اور جب پالا تھا تب آپ نے یہ سوچا تھا کہ تو کشمیر کے لیے پالا ہے, لیکن یہ نہیں معلوم تھا کہ آج وہاں پہ تحریک جس لیول پہ وہ آپریشن کرے گا, جیس جس لیول پہ آپریشن کرے گا, یہ آپ کے لیے بھی خطرہ ہوگا. آپ کچھ نہ کریں, ذرا سا اپنے ڈیولپمنٹ پیرامیٹرز کو دیکھ لیں.
میں اسی طرف آتا ہوں, میں اپنے باقی پینلز ان کو بھی رائے لیتا ہوں, لیکن اس کا صرف ایک جواب, جو عام طور پہ پاکستان کے اندر سے انالسٹ ان چیزوں کو جانتے ہیں, میجورٹی کا بھی اس کے اوپر کنسنسس ہے کہ 1999 کے بعد بالعموم اور 2004 کے بعد بالخصوص پاکستان اس ڈاکٹرائن سے بہت دور ہے, نان اسٹیٹ ایکٹرز کو, ایون کشمیر کے اندر پینیٹریشن سے. ونس پاکستان واز نیوکلیئر پاور, سو ان کو اس کی ضرورت نہیں تھی, ورنہ یہ ریزسٹنس کی کبھی پالیسی تھی یا نہیں ان آفیشلی تو وہ کہتے ہیں اس پہ ہم بات نہیں کرتے, لیکن پاکستان 99 کے بعد اور 2004 کے بعد ان کو سپورٹ نہیں کرا. بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ ہیں اور مشتاق احمد میر صاحب. میر صاحب آپ ذرا اس سوال کو رسپونڈ کیجیے گا, لائن آف کنٹرول دو دن سے خاموشی ہے, اس کو کیسے آگے بڑھایا جائے, اور جیسے سنگھ صاحب کہہ رہے ہیں کہ کتنی اچھی ایک چاہ ہے وہاں پہ کہ میں اردو سیکھنا چاہتا ہوں, میری خواہش ہے پاکستان جاؤں, سو کیا یہ دن آ سکتے ہیں اگر اکنامک ڈیولپمنٹ ہو, دونوں طرف سے جو ہے وہ حالات بہتر ہوں؟ پرائم منسٹر عمران خان بھی یہ بات کر چکے ہیں, قائد اعظم محمد علی جناح کا حوالہ دے چکے ہیں کہ ہم اس کو کینیڈا اور امریکہ کی طرز کی دو ریاستیں دیکھنا چاہتے ہیں.
دنیا میں 50-60 ملک ایسے ہیں جی جو ڈیوائڈیڈ ہوئے ہیں سیکنڈ ورلڈ وار کے بعد, اور وہاں پہ ایتھنک, سوشل, کلچرل, اکنامک ڈویژنز ہوئی ہیں, جنگیں ہوئی ہیں, اور انہوں نے آپس میں سلو کر لی ہے. چائنا اور رشیا کا بارڈر ڈسپیوٹ تھا, چائنا اور جاپان کا بارڈر ڈسپیوٹ تھا, یورپ ڈیوائڈیڈ تھا, برلن وال تھی, یہ سب چیزیں ہم نے دیکھی ہیں, یہ ہو سکتی ہیں. جہاں تک آپ نے فرمایا لائن آف کنٹرول کا, لائن آف کنٹرول کی جو کنجی ہے, جو اس کا چابی ہے, وہ ہندوستان حکومت کے پاس ہے. وہ لائن آف کنٹرول پہ پیس لا سکتے ہیں بائی ناٹ گوئنگ ان ٹو آرمڈ ایکشن. یہ سمجھتے ہیں کہ لائن آف کنٹرول پہ فائرنگ کرنے سے, جہاز چلانے سے وہ یہ جو ٹیررسٹ ہیں, یہ جو گروپس ہیں, ان کو گرمیوں میں انٹرنس ان کی بند کر سکتے ہیں, سردی میں ان کے ٹھکانوں کو ختم کر سکتے ہیں. یہ ایسی بات نہیں ہے, صرف ایگریمنٹ چاہیے ہندوستان کی حکومت کا, پاکستان کی حکومت کا, کہ یہ ایل او سی ہے, اس پہ کوئی ہم انٹری نہیں ہونے دیں گے. جہاں تک اس سبجیکٹ کا مین ایشو ہے, میرا آج بھی بلیف ہے کہ جب تک یہ کشمیر کی ویلی کی یوتھ کو پیسیفائی نہیں کرتے, اور کوئی ہمارے دوست بات کر رہے تھے انڈسٹریلائزیشن کی, اکنامک ڈیولپمنٹ کی, آپ کو لاکھ ڈیولپمنٹ لائیں, لاکھ تبدیلیاں لائیں, جو پولیٹیکل ایسپیریشنز ہیں وہ پیدا ہوتی ہیں, اور بڑے بڑے ملک ہم نے جاتے ہوئے دیکھے ہیں, بڑے بڑے ملک, لیبیا میں پیٹرو ڈالر تھا اس کا کیا بنا, ایجپٹ میں کتنی اسٹرانگ حکومت تھی اس کا کیا بنا, مڈل ایسٹ میں کرائسز ہیں, افریقہ میں کرائسز ہیں. تو یہ آپ نے اپنی پاپولیشن کو سیٹسفائی کرنا ہے. آکوپائڈ کشمیر میں جو یوتھ ہے وہ ہندوستان کی پراپرٹی ہے, اور ہندوستان کی حکومت نے ان کے لیے سوچنا ہے. حکومت پاکستان کے پاس کوئی ریموٹ کنٹرول نہیں ہے کہ ان کے جذبات کو قابو کر سکے, خاص طور پہ جہاں پہ ان کو فیس کرنا پڑ رہا ہے, آرمی کو, پولیس کو, ڈفرینٹ رولز اینڈ ریگولیشن کو. لیکن حکومت کے لیول پہ کانٹیکٹ بہت ضروری ہے, اور میں سمجھتا ہوں یہ گولڈن اپرچونیٹی ہے. الیکشن کے بعد مودی صاحب کو چاہیے کہ اپنی پالیسی ریوائز کریں. اس کی دو وجوہات ہیں, ایک تو کشمیر, کیونکہ کشمیر بائی فورس آپ نہیں رکھ سکتے, اور دوسرا مسلم مائنارٹی, کیونکہ وہ بھی افیکٹ ہوگی. اور اس کے علاوہ ہندوستان کی اکانومی بہت اچھی ہے, کافی اس میں ریزیلینس آئے گی, سب چیز ٹھیک ہے, لیکن وار کا بوجھ تو رشیا بھی نہیں اٹھا سکا, وار کا بوجھ تو جرمنی بھی نہیں اٹھا سکا, وار کا بوجھ تو یونائٹیڈ اسٹیٹس بھی نہیں اٹھا سکا. ہم تو بہت چھوٹے ملک ہیں
اور ابھی ترقی کی طرف جا رہے ہیں. بریگیڈیئر عمران ملک صاحب آپ کی رائے.
دیکھیے یہاں پہ جو صاحب بول رہے تھے, پہلے میں
این کے سنگھ صاحب
نام نہیں جان سکا,
این کے سنگھ صاحب,
میں ان سے بالکل ایگری نہیں کرتا ہوں جو ان کے پوائنٹ آف ویو ہے, اور اس کی بہت ساری وجوہات ہیں. سب سے پہلی بات تو انہوں نے یہ کہا کہ 10 ایئرس کے لیے ہم بھول جائیں, ہم بھی اس کشمیر کو بھول جائیں, وہ اس کشمیر کو بھول جائیں. تو بھائی یہ کون اس کو امپلیمنٹ کرے گا؟ آئیڈیالزم میں اور ریئلزم میں بہت فرق ہے. کیا ہندوستان کی گورنمنٹ ہمارے ساتھ بات کرنے کے لیے تیار ہے کشمیر کے اوپر؟ کیا ہندوستان کی گورنمنٹ میڈیشن کے لیے تیار ہے؟ کیا یو این ریزولوشن کو وہ امپلیمنٹ کرنے کے لیے تیار ہے؟ تو جب ایسے باتیں کرنے میں تو ٹھیک ہے, بہت اچھی باتیں لگتی ہیں, مگر ریئلزم میں, آن گراؤنڈ ریالٹیز میں اور آئیڈیالزم میں بے شمار فرق ہے. تو ہمیں ریئلسٹک رہنا چاہیے. دوسری بات انہوں نے یہ کی کہ تحریک طالبان پاکستان, اب دیکھیے وہ دو چیزوں کو مکس کر رہے ہیں. تحریک طالبان پاکستان جو ہے وہ جب بیاض شام نے ان کو مار بگایا افغانستان میں, اس وقت کے بعد سے وہ, بلکہ اس سے پہلے سے وہ اسپانسر ہو رہے ہیں ہندوستان سے, وہ ان کو اسپانسر کر رہے ہیں, این ڈی ایس ان کو اسپانسر کر رہی ہے افغانستان سے, وہ وہاں سے بیٹھ کر ہمارے خلاف کاروائیاں کر رہے ہیں, جو لیفٹنٹ جنرل جس صاحب نے ذکر کیا ان پہ حملے کر رہے ہیں, باقی جو فوجی انسٹیٹیوشن پہ حملے کر رہے تھے, ان کو کون اسپانسر کر رہا تھا؟ فنڈ کہاں سے آ رہے تھے ان کے پاس؟ ایکسپلوزرز کہاں سے آ رہے تھے ان کے پاس؟ ہتھیار ایمونیشن کہاں سے آ رہا تھا ان کے پاس؟ وہ آرگنائزیشنل کیپیسٹی کہاں سے آ رہی تھی؟ ان کو آرگنائز کس نے کیا تھا؟ ان کو گائڈ کون کر رہا تھا؟ تو یہ سب یہ لوگ خود کر رہے ہیں. جب ایک طرف آپ خود یہ کام کر رہے ہیں, اس کے اوپر آپ پاکستان کے مرغی الزام ٹھہراتے ہیں, تو یہ بات مناسب نہیں ہے. ہاں, اگر وہ چاہتے ہی ہیں کہ پاکستان اور ہندوستان کے اندر امن ہو, ہم بھی یہ چاہتے ہیں, تو ہمارے پرائم منسٹر عمران خان نے جس طرح سے ڈپلومیٹیکلی ان کو آؤٹ مینوور کیا ہے, ابھی ریسنٹ جو کانفلکٹ ہوا ہے پلوامہ اٹیک کے بعد, جو ہمارے نزدیک سے بالکل فالس فلیگ سیلف کنڈکٹڈ آپریشن ہے ہندوستانی گورنمنٹ کا بھی اور افغان کا بھی, تو اس میں آپ کو یہ نظر آئے گا کہ ہر مرتبہ جب بھی ہم ایسکیلیشن ویڈر کے اوپر ایک اور سیریز جانے کے لیے تیار ہوتے تھے, ہر مرتبہ ہمارے پرائم منسٹر نے امن کی بات کی ہے, اس نے ٹاکس کی بات کی ہے. سارے کام تو ہم کر رہے ہیں, اگریشن کس نے کیا؟ پہلے بارڈر کس نے پار کیا؟ افغان, یہ ہندوستان نے. نہ صرف یہ کہ آزاد جموں اینڈ کشمیر میں ایئر اسپیس انہوں نے وائلٹ کی, انہوں نے پاکستان کی ایئر اسپیس وائلٹ کی جب یہ بالاکوٹ کے نزدیک تک پہنچے. تو ابھی آپ اس کی امپلیکیشن آپ دیکھیں, مطلب کتنا غیر ذمہ دارانہ یہ اسٹیپ ہے. دو وجوہات کا خالی آپ کو بتاتا ہوں, ایک اٹ کوڈ ہیو کاز اے نیوکلیئر ایکسچینج, اور دوسرا اب انہوں نے ایک پریسیڈنٹ سیٹ کر دیا. اب پاکستان کے اوپر حملے ہوتے ہیں افغانستان سے اور ایران سے, اب کیا پاکستان بھی اسی کو پریسیڈنٹ بنا کے جو ٹی ٹی پی اور آئی ایس اور یہ جماعت احداد کے جو سیف ہیونز ہیں افغانستان میں, جہاں پہ را اور این ڈی ایس کے لوگ ان کو ٹرین کر رہے ہیں, ان کو سپورٹ کر رہے ہیں, وہاں پہ حملے کرنے کی اجازت ہوگی اس کو؟ کیا انٹرنیشنل کمیونٹی اس کو ایکسیپٹ کرے گی؟ کلبھوشن یادو کیا باہر سے آیا پاکستان کے اندر تباہی مچانے کے لیے؟ ٹیررسٹ, گریٹسٹ ٹیررسٹ, پکڑ لیا ہم نے اس کو. اب اس کے بدلے میں کیا ہم چاہ باہر سے جا کے حملے کریں؟ اور اگر تمام ممالک اسی طرح سے یہ کام کرنے لگے تو آپ سمجھ سکتے ہیں کہ انٹرنیشنل آرڈر کا کیا حال بنے گا. ان کے پرائم منسٹر صاحب کو الیکشن جیتنا, بھائی یو فائٹ اٹ پولیٹیکلی ود ان یور اون کنٹری اینڈ یو ون دی الیکشن, فار گاڈ سیک, وائی ڈو یو وانٹ ٹو فائٹ وتھ پاکستان؟ اور پاکستان ایک نیوکلیئر پاور ہے. ان کو ایک بات بالکل سمجھنی چاہیے کہ ہمارے اور ہندوستان کی کنونشنل فورسز میں جو گیپ ہے, جو فرق ہے, ان کی تعداد ہم سے بہت زیادہ ہے, اس گیپ کو ہمارے نیوکلیئر ایسٹس نے ایکویلائز کر دیا ہے.
اور پاکستان کے پاس آپشن پھر اس کے علاوہ نہیں رہتے کہ کنونشنل وار کتنی دیر پاکستان ریزسٹ کر سکتا ہے,
ہمارے پاس آپشن نہیں ہے. اور یہ بات ہمارے پرائم منسٹر نے کتنی دفعہ کتنی بزرگانہ طریقے سے اس بات کو کنوے کیا ہے کہ جب یہ ایک دفعہ کوئی خدا نہ خاصا مس کیلکولیشن ہو گئی, اس کا پھر رکنا بہت مشکل ہے.
جی برگیڈر صاحب, ہمارے ساتھ آپ رہیے گا, ہم ایک بریک لے کے جب واپس آئیں گے تو جو ہمارا اگلا سیگمنٹ ہے اس میں آپ کی رائے چاہیے ہوگی. لیکن میں این کے سنگھ صاحب کا اور مشتاق احمد صاحب کا بےحد مشکور ہوں کہ انہوں نے ہمیں جوائن کیا, ہمارے پروگرام میں تھرو آؤٹ وہ رہے. ایک ہم سامعین بریک لیں گے, بریک کے بعد واپس آئیں گے, ایک رپورٹ اور اس کے اوپر پھر انالیسز برگیڈیئر عمران ملک صاحب کا.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن اور پروڈیوسر ہے ہمارے ساتھ فائزہ بخاری, ایڈیٹر اس شو کی بہجت جلانی. یہ وائس آف امریکہ سے پروگرام آپ کی دنیا ہے, اور پروگرام کے اس حصے میں ایک رپورٹ پہلے ہم سنتے ہیں, اور رپورٹ یہ ہے کہ دہشت گردی اور تشدد سے متاثرہ شمالی وزیرستان میں انتظامی عہدیداروں اور عام لوگوں کے درمیان تعلقات میں بہتری آتی نظر آ رہی ہے. اعلیٰ عہدیداروں اور قبائلی رہنماؤں کے درمیان متفقہ جرگہ میں 5 ایسے افراد کو رہا کر دیا گیا ہے جو عسکریت پسندوں کے خلاف کی گئی فوجی کاروائی کے دوران گرفتار کر لیے گئے تھے. سرکاری طور پہ اس سلسلے میں کوئی باضابطہ بیان نہیں جاری کیا گیا. تاہم سول انتظامیہ اور جرگے میں شمالی قبائلی رہنماؤں نے 5 افراد کی رہائی اور جرگہ ممبران کے ذریعے رشتہ داروں کو حوالے کرنے کی تصدیق کی ہے. پشاور سے شمیم شاہد کی رپورٹ, اور اس کے بعد پھر انالیسز بریگیڈیئر عمران ملک صاحب سے.
دہشت گردی اور تشدد سے متاثرہ شمالی وزیرستان میں انتظامی عہدیداروں اور عام لوگوں کے درمیان تعلقات میں دن بدن بہتری آ رہی ہے. اعلیٰ سرکاری عہدیداروں اور قبائلی رہنماؤں کے متفقہ جرگہ میں پانچ ان افراد کو رہا کر دیا گیا ہے جو عسکریت پسندوں کے خلاف کی گئی فوجی کاروائیوں کے دوران گرفتار کر لیے گئے تھے. سرکاری طور پر اس سلسلے میں کوئی باضابطہ بیان جاری نہیں کیا گیا ہے. تاہم سول انتظامی عہدیداروں اور جرگہ میں شامل قبائلی رہنماؤں نے ان 5 افراد کی رہائی اور جرگہ ممبران کے ذریعے رشتے داروں کو حوالے کرنے کی تصدیق کی گئی ہے. چند مہینے قبل تشکیل دی جانے والی وزیرستان جرگہ کے سربراہ سمیع اللہ داوڑ نے وائس آف امریکہ کو 5 افراد کی رہائی کی تصدیق کرتی ہوئی کہا,
یہ جرگہ ہوا ہے عثمان زئی قبائل اور حکومت کے درمیان, جس میں وزیر اور داوڑ کے مشران 100 مشران اس میں شامل تھے. قیدیوں کو اس کے حوالے کر دیے عوام کو, اور یہ وہ قیدی تھے جس پہ معمولی نوعیت کے کچھ الزامات تھے. اقوام کی طرف سے یہ کہہ دیا گیا حکومت کو کہ ہم پاک فوج کے ساتھ شانہ بشانہ پہلے بھی کرے تھے, آج بھی کرے ہیں.
شمالی وزیرستان سے تعلق رکھنے والے سرکردہ قبائلی رہنما ملک غلام خان نے بھی ان افراد کی رہائی کی تصدیق کرتی ہوئی کہا کہ حکومت اور قبائلی رہنماؤں کے درمیان اب تعلقات دن بدن مضبوط ہوتے جا رہے ہیں.
پہلے بھی ہم نے اس کے ساتھ جرگے کیا تھا, اس کو ہم نے یہ ریکویسٹ کر رہا تھا کہ جو بے گناہ قائدی ہے ان کو ہمارے گرینڈ جرگہ جو نظر ایسان کا ہے ان کو حوالے کر دو. کل اس نے 5 بندے ہم کو جو شاک بنا پہ اٹھایا تھا اس نے وہ رہا کر دیا گیا, اور تو پورا وزیرستان قوم نے ان کا شکریہ ادا کیا تھا, اور ان کو یہ بھی پیغام دیا تھا کہ یہ بالکل امن کا پہلا قدم ہے, آج ہمارے مسئلے ہمارے مطالبے پر عمل ہو رہا ہے.
مشترکہ جرگے میں سمیع اللہ داوڑ کے بقول شرکت کرنے والے قبائلی رہنماؤں نے پاکستان کے خلاف انڈیا کی جارحیت پر سخت تشویش کا اظہار کیا, اور حکومت کو انڈیا کی مزاحمت کو ناکام بنانے کے لیے ہر قسم کی کارروائی میں شامل ہونے کی یقین دہانی کرائی. شمیم شاہد, وائس آف امریکہ, پشاور.
جی سامن, شمیم شاہد کی آپ نے رپورٹ سنی. بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ موجود ہیں, ممتاز دفاعی تجزیہ کار ہیں. بریگیڈیئر صاحب, کل سوشل میڈیا کے اوپر اس سارے بیک ڈراپ میں کہ جو ابھینندن بھارت کے ونگ کمانڈر ان کی رہائی کے بیک ڈراپ میں ایک اپیل نما بہرحال ایک میسج وائرل کر رہا تھا کہ اگر ایک حملہ آور کو معاف کیا جا سکتا ہے تو پھر جو لوگ بلوچستان کے اندر ہیں جن کے ساتھ گریوینسز ہیں ریاست کے, یا ریاست ان سے ناخوش ہے, یا جنہوں نے ریاست کے خلاف ہتھیار اٹھا لیے ہیں, اسی طرح جو لوگ پشتین تحفظ موومنٹ کے اندر ہیں, سو ان کا بھی اعتماد جیتا جا سکتا ہے اگر لاپتہ افراد کو رہا کر دیا جائے یا اس طرح گرفتار ہونے والوں. سو یہ ایک انیشیٹو اس پس منظر میں بھی دیکھا جا رہا ہے. آپ کی رائے کیا ہے, یہ بہتر ٹائم ہے کہ جب ایک ایکسٹرنل دباؤ ہیں, حتیٰ کہ ایک فل سکیل وار کے خطرات ہیں, سو اندرونی سطح پہ کوئی مختلف حکمت عملی اختیار کی جائے؟
دیکھیے صاحب, آئی تھنک یہ ایک بہت ہی سیریس اور بہت ہی کریٹیکل آپ نے ہاتھ رکھا ہے. اگر پاکستان نے پاکستان میں اور ہندوستان کے درمیان میں جنگ ہوتی ہے تو پاکستان ایکسپیکٹ یہ کرتا ہے کہ مشرقی بارڈر کے اوپر ہندوستان کی طرف سے حملہ ہوگا, مغربی بارڈر کی طرف سے افغانستان اور ایران سے ان کے جو پراکسیز ہیں جس میں تحریک طالبان شامل ہے, جس میں آئی ایس شامل ہے, اسلامک اسٹیٹ ہے, جس میں جماعت الاحرار ہے, پھر بلوچستان والی سائڈ سے جہاں پہ ان کے پاس بی ایل اے اور بی آر اے ہے, اور جو پی پی ایم جو شروع ہوئی ہے, یہ سب پھر اپنی جو ٹیررسٹ ایکٹیویٹیز ہیں یہ اسٹارٹ کریں گے, اور ایک انٹرنل جو ہے انریسٹ کو یہ ہوا دیں گے. پھر پھر ان کے سلیپر سیلز جو ہیں ودن پاکستان وہ ان ٹیررسٹ گروپ کے ساتھ مل کر پاکستان کے لیے بہت مشکلات پیدا کر سکتے ہیں. تو یہ ایک وہ ہے سینیریو جس کے تحت ہمارے خلاف اگر کوئی کاروائی ہو تو ہو سکتی ہے. اب جو بات آپ نے کی ہے میرے خیال میں اسی ایک سینیریو کو کاؤنٹر کرنے کے لیے جو یہ گروپس جو ہیں جس میں پی ٹی ایم شامل ہے, جس میں بی ایل اے اور بی آر اے شامل ہیں, ان کے ساتھ پیسیفیکیشن کا ایک سلسلہ ضرور ہونا چاہیے, ایک ٹروتھ اینڈ ریکنسیلیشن والا پروسیس جو ہے وہ ضرور ہونا چاہیے. اب جہاں تک ہمارے یہ فاٹا کے لوگوں کا تعلق ہے, فاٹا تو اب خیر بھارت کے حصہ بن گیا, اگر ہم خالی ٹرائبل ایریاز کی بات کریں تو ان کے پاکستان کے ساتھ حفظ وطن ہونے میں تو شک کوئی نہیں ہے. وہ پاکستان کی ریڑھ کی ہڈی ہے, پاکستان گیٹس آل اٹ اسٹرینتھ فرام دیز ہے, ان کے ساتھ کوئی مسئلہ نہیں ہے. ان میں اگر کچھ لوگ ہیں جو کہ کیا کہتے ہیں ان کو گمراہ ہو گئے ہیں, ان کو واپس لیا جا سکتا ہے. اور چھوٹی موٹی جیسے جو پانچ لوگوں کو انہوں نے معاف کر دیا جتنے کے تھرو, تو یہ عمل جاری رہنا چاہیے. اب مسئلہ کہاں پہ آتا ہے, مسئلہ یہ آتا ہے کہ جیسے پی ٹی ایم جو ہے وہ اسٹارٹ کہاں سے ہوا, وہ ایشو ہی کوئی نہیں تھا, مگر اس نے خام خام اس کو پختون ایشو بنایا. دے ور ٹوٹلی سپورٹڈ بائی انڈیا, بی ایل اے جو ہے وہ انڈیا کے سپورٹ سے ہیں, اور انڈیا میں جب یہ انہوں نے چائنیز کونسلیٹ پہ حملہ کیا کراچی میں, تو ان کا جو اچھو جو تھا ان کا سرگنا تو دلی کے اسپتال میں ایڈمٹ تھا, علاج اس کا ہو رہا تھا. پھر جب وہ ایکسپوز ہو گیا تو اس کو بھیج دیا انہوں نے افغانستان, وہاں مروا دیا اس کو. تو اس طرح سے جب یہ کام ہے تو پاکستان سب جانتا ہے. آئی تھنک پاکستان کے ابھی جو پرائم منسٹر آئے ہیں وہ بہت بہتر کام کر رہے ہیں پہلے والوں سے. ہندوستان کے ساتھ ڈسپائٹ آل پروووکیشنز انہوں نے ہمیشہ امن کی بات کی ہے, اور امن کی بات کی ہے فرام اے پوزیشن آف اسٹرینتھ, ڈر کے نہیں. انہوں نے کہا کہ اگر آپ ہمارے اوپر حملہ کریں گے تو ہم مجبور ہیں, ہم ریسپونڈ کریں گے, ریٹیلیٹ کریں گے, مگر ہم یہ نہیں چاہتے.
ٹھیک ہے, دوسرے اینگل
یہ تھوڑی سی جو انٹرنیشنل انٹروینشن ہوئی ہے اس سے معاملات ہندوستان کے ساتھ بہتر ہو گئے ہیں. اسی طرح سے اب جیسے ہی ہمیں موقع ملتا ہے تو اب یہ جو ہمارے اپنے ڈسیڈنٹ گروپس ہیں, جو ناراض گروپس ہم جن کو کہہ سکتے ہیں, پی ٹی ایم ہے, بی ایل اے ہے, بی آر اے ہے, ان کے ساتھ بھی بات چیت ہونی چاہیے. اور جو مسنگ پرسنس کا آپ نے ذکر کیا, تو مسنگ پرسن جو ہے وہ ایک بہت ان کا جینوئن قسم کا کمپلینٹ ہے, اور اس کو ایڈریس کرنا چاہیے. اور ہمارے ایکس آئی تھنک چیف جسٹس ہیں سپریم کورٹ کے, جو اس کے بارے میں تمام معاملات دیکھ رہے ہیں. تو آئی تھنک ان تمام ایشوز کو ٹیکل ضرور کرنا چاہیے, ان کو ایڈریس ضرور کرنا چاہیے, اور جہاں تک ممکن ہو ان کو
ریزالو
کرنا چاہیے.
جی برگیڈ صاحب ہمارے ساتھ رہے گا. اس سیگمنٹ میں آخری سوال کرنے سے پہلے اپنے لسنرز کو بتا دوں کہ آپ 0800-777-89 کے اوپر ہمیں مفت کال کر سکتے ہیں. اگر آپ لینڈ لائن سے کال کریں گے, موبائل سے کال کریں گے, تو اس کے چارجز ہو سکتے ہیں, لیکن 0800-777 ہمارا ٹول فری نمبر ہے. اس کے اوپر آپ کال کر کے اپنی رائے دے سکتے ہیں جن سیگمنٹس میں ہم نے بات کی. آگے چل کے صحت, تعلیم اور اسپورٹس, اس میں بھی ہم آپ کے لیے کالز شامل کریں گے ان سیگمنٹس کے اندر بھی جب ہمارے ساتھ پینلسٹ اور گیسٹ موجود ہوں گے. سو ایک بار پھر 0800-777-89. برگیڈیو صاحب ایک آخری سوال, اور وہ اس ریفرنس میں ہے کہ ٹرائبل سوسائٹی ہے زیادہ تر, خاص طور پہ اگر آپ خیبر پختونخوا اور جو شمالی اس کے جو پارٹس ہیں ایریاز کی طرف آپ چلے جائیں, بلوچستان, اینی ون انٹیریئر سندھ, انٹیریئر پنجاب, ایک ٹرائبل اپروچ ہوتی ہے. سو ایسے بہت سارے جو قضیے ہیں, نہ صرف وہ ٹرائب کے آپس میں درمیان میں ہوں, لیکن جب ٹرائبس کے ریاست کے ساتھ ہوں, تو یہ جو جرگہ جیسا انسٹیٹیوشن ہے یہ کتنا افیکٹو ہو سکتا ہے, اور اس کو دوبارہ کیا ریسٹور کیا جا سکتا ہے, کرنا چاہیے؟
میرے خیال میں یہ جو انفارمل جسٹس کا جو سسٹم ہے نا, اس کو اٹ نیڈس ٹو بی اسٹڈیڈ. اب آپ یہ دیکھیں کہ جب برٹشرز تھے ہمارے ملک کے علاقے میں, جب ان کا یہاں پہ راج تھا, وہ ان تمام ٹرائبس کو کس طرح سے کنٹرول کرتے
تھے. نہیں, میں معافی چاہتا ہوں, میں اس جسٹس سسٹم کی بات نہیں کر رہا, میں صرف انگیجمنٹ کی, اسٹیٹ ورسز ٹرائبس, ان کی بات کر رہا ہوں کہ ان کے ساتھ انگیج کر رہا ہوں.
جو ان کو ان کے ٹرائبل لیڈرز کے تھرو ان کو جو کنٹرول کرتے تھے. تو ٹرائب جو ہے پاکستان میں فار ایگزامپل فاٹا کے اندر ہیں, یا بلوچستان میں ہیں, بلوچستان میں تین آئی تھنک یہ بھٹی تھے, مینگل تھے اور مریض تھے, جو کہ پاکستان کی اسٹیٹ کے خلاف کسی زمانے میں 70s میں انہوں نے ہتھیار اٹھائے تھے. اس کے بعد ایسا کوئی بات نہیں ہوئی ہے. سندھ اور پنجاب میں تو ایسا کوئی ایشو ہی نہیں ہے. वहाँ पे ये लोग जो इन ट्राइब्स के जो सरकर्दा लीडर्स हैं वो तो पार्लियामेंट में बैठे हुए हैं। इसी तरह से बलोचिस्तान में भी हैं और ये केपी में भी हैं, मगर जो ट्राइब्स के जो इन लोगों के सोशल सिस्टम जो है, जो कल्चरल ट्रेडिशन जो है, जिसके अंदर गिरजा एक बहुत बड़ा एक हिस्सा है इनके कल्चर का, वो बहुत कामयाब है। और अभी मेरे ख्याल में उसको कुछ इस तरह से इनको करना चाहिए कि क्योंकि अब ये पाटा की तमाम जो एजेंसीज हैं वो केपी में शामिल हो गई हैं और वहाँ पे अभी पाकिस्तान का कानून लगता है, उसकी रिट अभी इस्टेब्लिश हो गई है, तो इन जिर्गों का क्या क्या, क्या वैल्यू होगी। मिसाल के तौर पर जैसे वो मुख्तारा माई का एक बहुत मशहूर केस है पंजाब का, कि जहाँ पे वो जिर्गे ने अनाउंस कर दिया कि उसके खिलाफ किसी भी कार्रवाई की जाए। इसी तरह से कुछ जिर्गे जो है जो सिंध में जो कारोकारी का एक हुक्म दे देते हैं कि लड़का लड़की दोनों को वो मार देते हैं, इसी किस्म के जो जो ट्रेडिशन हैं वो हैं बलोचिस्तान में भी और केपी में भी हैं। मेरे ख्याल में एक तो गवर्नमेंट को इनको एंगेज करना चाहिए, दूसरा सबसे इम्पोर्टेंट इसमें जो बात होगी वो ये कि तालीम जो है उसको ज्यादा फ्लो दिया जाए, कंपल्सरी कर दिया जाए कि ये तमाम बच्चे जो है वो स्कूल जाएंगे और इल्म हासिल करेंगे। तो आहिस्ता आहिस्ता तालीम के थ्रू ही और एंगेजमेंट के थ्रू ही और वहाँ पे अपने टेलीविजन और ये तमाम
जी तीन सर कॉल्स हम ले लेते हैं। कॉल्स में हो सकता है कोई ऐसा पहलू जो आप रिस्पॉन्ड कर सकें, हमें टॉप ऑफ द आवर अगले बुलेटिन के लिए जाना है, चार मिनट और है हमारे पास। हमारे साथ हैं अब्दुल हफीज नीलम वैली से, उनकी कॉल लेते हैं। अब्दुल खालिक खुजदार से और गुलाब खान अटक से। सो जी अब्दुल हफीज साहब क्या कहना चाहेंगे?
जी सर, सबसे पहले तो मैं वो मैडम निफीसा से वो इजहार तस्दीक करूंगा कि उनके वो मसला बनाया जावेद भट्टू साहब का, तो अल्लाह ताला उनको सब्र जमील अता फरमाए। तो दूसरी बात मैं ये सिंह साहब की वो बात के बात कर रहा था जी, कि वो कहते थे कि मुझे उर्दू सीखने की बहुत खुशी और मैं पाकिस्तान जाना चाहता हूँ, तो उनसे मेरी ये गुजारिश थी कि आप इधर और भी बहुत ज्यादा सिंह हैं और आप आ जाएं सीखने के लिए, लेकिन जब तक मसला कश्मीर हल नहीं होगा तो उस वक्त तक अमन होना बहुत मुश्किल है जनाब। ये मेरी
बहुत शुक्रिया आपका। अब्दुल खालिक हैं खुजदार से।
जी जी
जी खालिक साहब।
हेलो।
जी जी फरमाइएगा।
जी सर, मेरा सवाल ये है कि इमरान खान ने तो बहुत अच्छा सा काम किया जो पायलट को रिहा कर दिया, लेकिन कुछ दिन सब्र करना तो चाहिए था ना इसको।
नहीं, मैं इसका जवाब ऐसे लेता हूँ ब्रिगेडियर साहब से। गुलाब खान अटक से।
जी अस्सलाम वालेकुम।
जी वालेकुम।
हेलो।
जी जी फरमाइएगा
सर। अब ये है कि वो जो आप इंडियन भाई बात कर रहे थे कि 10 साल के लिए डेवलपमेंट प्रोग्राम बनाया जाए दोनों कश्मीर के हिस्सों में, तो बात यह है कि अभी तक जो डेवलपमेंट हो गई है पहले उसके ऊपर तो नजरसानी करें कि 7 लाख फौज आपने छोड़ी हुई है इंडिया में लोगों को मारने के लिए और मार खा भी रहे हैं, पाकिस्तान के कश्मीर में तो ऐसा नहीं है।
बहुत शुक्रिया आपका ब्रिगेडियर साहब। एक सवाल इसमें टेंजिबल था, मैं उसका जवाब लेना चाहूंगा। सोशल मीडिया पे जाहिर ये काउंटर नैरेटिव जरूर है कि एक तरफ जैसे आपने तारीफ की और बहुत सारे लोग तारीफ कर रहे हैं कि ये एक अच्छा जेस्चर है जो डी एस्केलेशन में हेल्पफुल हो सकता है, इंटरनेशनली भी उसको अप्रिशिएट किया गया है, लेकिन ये भी है कि रोक लेते कुछ दिन, कल शायद बार्गेनिंग चिप के तौर पे इस्तेमाल करते किसी जगह पे, और बज़ाहिर ये तासुर भी ना जाता जो बताया जा रहा है कि ये दबाव या प्रेशर का नतीजा है। मैं अभी नंदन की रिहाई के रेफरेंस में बात कर रहा हूँ, उनके उनके जो पायलट की वापसी हुई है, इस बयानिए पे आप क्या कहेंगे?
देखिए, इसमें अगर आपने फॉलो किया है, ओपिनियन फॉलो किया होगा, तो आप ये देखेंगे ये सूरत हाल बहुत ज्यादा कशीदा हो चुकी थी उस वक्त। 27 और 28 फरवरी के रात को खतरा ये था कि हिंदुस्तान ने 6 से 9 साइट ऐसी थी पाकिस्तान के अंदर जहाँ पे उन्होंने अपने मिसाइल्स लॉक ऑन किए हुए थे। बदले में पाकिस्तान को जब इत्तला मिली तो उन्होंने भी अपनी जवाबी कार्रवाई के लिए अपने आप को तैयार किया हुआ था। इंटरनेशनल कम्युनिटी को जब ये बात पता लगी तो उन्होंने फिर बैक चैनल के थ्रू अपना किरदार प्ले किया, और इसमें आई थिंक यूएस सेक्रेटरी स्टेट जनाब पोम्पियो सबका बहुत बड़ा हाथ है। या फिर ये कि उन्होंने बहुत देर तक अजीत डोवल साहब के साथ बात की, बल्कि पाकिस्तान के साथ भी उन्होंने बहुत बात की, और इस तरह से इस चीज को उन्होंने स्पेसिफाई किया और ये बहुत बड़ा एक इशू जो था उसको रिजॉल्व किया। तो मेरे ख्याल में उसी जो स्पेसिफिकेशन का अमल था, शायद ये जो वापस किया गया विंग कमांडर साहब को, शायद उसका एक हिस्सा था, वरना इसको बार बार गेनिंग चिप इस्तेमाल करना शायद
ریال پولیٹک کی طرف آپ دیکھ بھی شاید ہو بھی سکتا تھا, اور میرے خیال میں جو ہوا ہے اس کا امپیکٹ بہت اچھا رہا ہے, اور مارلی عمران خان صاحب بہت اونچے ہو گئے ہیں اس کے کام سے, اور جو ہے کم اپ از اے ویری ایسٹیوٹ.
بہت شکریہ بریگیڈیئر عمران ملک صاحب, آپ نے میں جوائن کیا. اور سامعین, اس پروگرام میں خبروں ٹاپ سٹوریز کے اوپر آپ نے انالیسس سنا. تمام کالرز کا بھی شکریہ, اور جو پینلسٹ تھے مشتاق احمد میر صاحب, انہوں نے میں جوائن کیا, بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ تھے, اور بھارت سے این کے سنگھ صاحب. چند سیکنڈ کے ہم بریک لیں گے, بریک کے بعد واپس آئیں گے تو ٹاپ آف دا آور, پھر بلٹن, تازہ ترین خبریں اس کا حصہ ہوں گی, اور پھر اس کے آگے چل کے صحت, تعلیم, اسپورٹس, اس پہ بات ہوگی ایک بریک کے بعد.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu.